है, तो जो पसपा हो रहा है और जो आगे बढ़ रहा है वो उसके दोनों फरीकैन के पास जो है अपना अपना जवाब है कि जंग जारी रखें। तो मुझे तो नहीं लगता कि कहीं से ये कामयाब होगा।
लेकिन कामरान साहब, जैसे प्रेसिडेंट ओबामा का भी ये नुक्ता नजर है, मैं उनके पॉइंट ऑफ व्यू के क्वेश्चन में आपके सामने रखता हूँ, वो ये भी कहते हैं कि शाम चूंकि इसको एक बड़ी प्रॉक्सी के तौर पर रीजनल पावर्स उसको इस्तेमाल कर रही हैं और बड़ी गहरी सेक्टेरियन राइवलरीज या फिरका वाराना बुनियादों के ऊपर जो इख्तलाफात या दुश्मनियाँ हैं उसका वहां पे इजहार हो रहा है, तो अगर आरजी तौर पे भी किसी सतह पे भी ये जंगबंदी होती है तो एटलीस्ट वो तमाम जो नोटोरियस एलिमेंट हैं वो आपको लगता नहीं कि वो बड़े माइक्रोस्कोप में होंगे और उनको देखा जा सकेगा या उनको फिर रोकना आसान होगा?
नोटोरियस एलिमेंट का जो डेफिनेशन है वही, उसके ऊपर इत्तेफाक नहीं है, क्योंकि देखें रूस, ईरान, असद हुकूमत, इराक, हिजबुल्ला जो है वो तकरीबन तमाम बागियों को वो नोटोरियस समझते हैं, वो जिहादी समझते हैं, दहशतगर्द की इस्तेमाल उसके उनके खिलाफ इस्तेमाल करते हैं। अमेरिका जो है वो भी रूस से इत्तफाक करता है कि ये जो बागी कुव्वतें हैं ये ज्यादातर जो है ये सलफी जिहादी जो है रुझान की हैं। और फिर ये है कि सबसे बड़ा जो मसला है वो है जबत उन नुसरा का। जबत उन नुसरा गो के अलकायदा की ब्रांच है सीरिया के अंदर, लेकिन वो मेन स्ट्रीम बागी ग्रोहों के साथ जो है उसका इलहाक है, वो उनके साथ लड़ रहे हैं। वो अपना वो जो ग्रोह है जबत उन नुसरा, उसको कहा गया कि जी उसके खिलाफ जो है सीज फायर अप्लाई नहीं होता। तो अगर उनके खिलाफ सीज फायर अप्लाई नहीं होता तो फिर ये है कि अगर उन पर कार्रवाई की जाएगी तो साथ साथ आरारा शाम पे भी की जाएगी, फिर और ग्रुपों पे भी की जाएगी। तो ये जो सीज फायर है ये बहुत ही फ्रेजाइल है और बहुत ही अनक्लियर और वेग है।
जी मुश्ताक अहमद मीर साहब, आपका भी बहुत शुक्रिया और खैर मकदम। पहले आपका भी हम एनालिसिस सीज फायर पे ले लेते हैं, लेकिन उसके बाद फिर इसकी जो इम्प्लीकेशंस हो सकती हैं, अगर ये कामयाब होता है तो उसके क्या असरात होंगे, और अगर ये सीज फायर या ये जंगबंदी मुकम्मल तौर पे इसमें अमल दरामद नहीं होता तो इसके क्या बुरे असरात हो सकते हैं शाम के लिए भी और खत्ते के लिए भी? आपका एनालिसिस पहले सीज फायर के एतबार से आपकी तवक्कोआत क्या है, क्या ये एक सूदमंद कोशिश हो सकती है या एक पायदार जंगबंदी हो सकती है, आप देख सकते हैं आइंदा दो दिनों में?
जी बहुत मेहरबानी, ये सीज फायर बहुत इम्पोर्टेंट है और अगर ये मुकम्मल तौर पे हो जाती है और दोनों साइड उनको ऑनेस्टली इम्प्लीमेंट करती हैं तो उससे बहुत रिलीफ मिलेगा। लेकिन मुश्किल ये है कि इस वक्त ईरान, रशिया और बशर असद साहब की हुकूमत जो है वो विनिंग साइड पे है और वो जो उनका स्टैंड है वो विंडिकेट है, और जहाँ तक दूसरी साइड का ताल्लुक है उन्हें बहुत डिफिकल्टीज हैं। और ये जो टेम्परेरी सीज फायर का आइडिया है ये बुनियादी तौर पे ह्यूमन राइट्स की जो ग्रुप्स हैं और जो ह्यूमन राइट्स के ऑर्गेनाइजेशन हैं उनकी तरफ से आया है, ताकि जो लोग डिस्प्लेस हुए हैं, जो इंजर्ड हुए हैं, जहाँ पे फूड नहीं पहुँच रहा, जहाँ पे बच्चों की अमवात हो रही है, जहाँ पे माइग्रेशन का झगड़ा फसाद हो रहा है, तो उसको थोड़ा सा रिलीफ दिया जाए। तो मैं समझता हूँ कि ऐसी सूरत में ईरान और रशिया मिलकर कोशिश करेंगे कि वो अमेरिका के साथ बड़ी हार्ड बारगेनिंग करें, लेकिन जंग जो होती है वो उसमें भी एक फटीग आ जाती है। तो बशर असद साहब भी अब मैं समझता हूँ कि इफेक्ट हो रहे हैं, उन्हें भी चाहिए कि वो कोशिश करें कि क्योंकि मुल्क तो उनका है कि अगर अमेरिकन और ये जो बागी ग्रुप हैं अगर वो सीज फायर करते हैं और उनके टर्म एंड कंडीशन मानते हैं और अगर वो डिस्प्यूटेड एरिया से कोई रिट्रीट करते हैं तो उन्हें भी एक्सेप्ट करना चाहिए। लेकिन ये हमारे दोस्त ने सही कहा कि इस वक्त सिचुएशन बहुत फ्रेजाइल है और रशिया और ईरान मिलके कंसेशन हासिल करने के लिए उन्होंने ये एक इंसेंटिव दिया है।
जी, सीज फायर अगर हम बिल्कुल हाइपोथेसिस पे बात करें या एजम्पशंस पे, अगर ये जंगबंदी इस पे अमल दरामद होता है तो इसका सबसे ज्यादा फायदा किसको होगा? नेचुरली शाम की आवाम को होगा, लेकिन सदर बशार अल-असद एक बड़े स्टेक होल्डर हैं और वहां की जो मुत्तहिदा अपोजिशन है या उनकी जो अपोजिशन फोर्सेज हैं, आपके ख्याल में कौन बेहतर बार्गेनिंग पोजिशन में होगा या किसको ज्यादा इससे फायदा हासिल हो सकता है?
جی سیز فائر ہوتا ہے تو بشار الاسد صاحب جو ہے ان کو تو نقصان ہوگا, کیونکہ جو ان کا ملک ہے, ان کی ٹیریٹری جو ہے وہ باغیوں کے ہاتھوں میں ہے, اور وہ جو اسلامک فنڈامنٹلسٹ ہیں جنہیں سلافی کہا جاتا ہے وہ قابض ہیں, اور پھر کردوں کی جو ہے وہ شورش زور پکڑ رہی ہے, تو اس میں ٹرکی بھی افیکٹ ہوگا, تو ٹرکی اور عراق ان لوگوں کو تو نقصان ہوگا. اور جہاں تک بشار الاسد صاحب کا ہے, ان کا چونکہ حکومت ہے تو وہ جو بھی ٹیریٹری سیڈ کریں گے یا جو بھی ٹیریٹری وہ دوسروں کے حوالے کریں گے یا ان کو رہنے دیں گے تو وہ تو ان کا نیٹ لاس ہوگا, اور ان کی حکومت ویک ہوگی اگر سیز فائر ایک مستقل لائن آف ڈیمارکیشن میں بعد میں تبدیل ہو جائے.
کامران بخاری صاحب, یہ بتائیے, پریزیڈنٹ باراک اوباما جیسے کہتے ہیں کہ یہ ریجنل پاورز کے لیے سیریا ایک بڑا پروکسی وار کا وہاں پہ شکار ہے, یہ کیا واقعاً صرف ریجنل پاورز اس کو یوز کر رہی ہیں یا ان کی پروکسی ہے, یا بشمول امریکہ اور روس, ایک تجزیہ کاروں کی ایک رائے یہ بھی ہو سکتی ہے کہ ان کے لیے بھی شام میں ایک پروکسی جو ہے وہ جاری ہے؟ پہلے اس کو رسپونڈ کیجیے گا, پھر اسی کا ضمناً سوال میں آپ سے پوچھنا چاہوں گا کہ سرد جنگ کے بعد روس کا عالمی سطح پہ, خاص طور پہ جو اس کا ملٹری رول ہے, وہ بظاہر اتنا ایکٹیو متحرک نہیں رہا ہے. شام کے اس تنازع کے بعد روس کا فوجی کردار عالمی سطح پہ یا اس کا جو کنٹریبیوشن ہے یا ایک لیڈرشپ جو کریکٹر ہے وہ کتنا ایمرج ہوا ہے, تو اس صورتحال سے روس نے کتنا فائدہ اٹھایا ہے؟ لیکن پہلے سوال کے پہلے زاویے پہ آئیے گا.
جی دیکھیں اسد, اس میں پہلی بات تو یہ ہے کہ جو مین پراکسی وار ہے وہ تو ایران اور سعودی عرب کے درمیان,
صحیح,
اس کے اس میں پھر جو ہے چھوٹے درجے کے پہ جو کاروائی ہو رہی ہے وہ قطر بھی شامل ہے, یو اے ای بھی ہے, اردن بھی شامل ہے کیونکہ بارڈر لگتا ہے اس کا اپنا, لبنان کے بھی جو ہے انٹرسٹ ہیں, لیکن یہ ہے کہ اس میں ترکی کا ایک اہم رول ہے کیونکہ ترکی کا سب سے لمبا بارڈر ہے سیریا کے ساتھ, اور وہاں پر صرف باغیوں کا ایشو نہیں ہے, داعش بھی ہے, کرد بھی ہیں, دیگر اور مسائل ہیں, تو ترکی میں سمجھتا ہوں آنے والے دنوں میں سب سے بڑا اہم رول ادا کرے گا, اور اس پراکسی میں جو ہے وہ آلریڈی چھلانگ لگا چکا ہے, لیکن وہ کمپلیکیٹ ہو جائے گی. وہ کہا جاتا ہے کہ وہ سعودی عرب کا حلیف ہے, ایسا نہیں ہے, سعودی عرب اور ان کے درمیان بھی شدید اختلافات ہیں, اور وہ یہ کوئی جو ہے بڑا ہی کمپلیکس پراکسی وار ہونے والا ہے. جہاں تک روس اور امریکہ کا تعلق ہے, دیکھیں نہ امریکہ چاہتا تھا کہ جو ہے بشار الاسد کی حکومت کا جو ہے وہ یہ حشر ہو, کیونکہ جو ہے امریکہ جو ہے وہ سٹیبلٹی چاہتا ہے, وہ کوئی مزید جو ہے نا انتشار نہیں چاہتا. 9/11 کے بعد اس کے جو ہے نا پلیٹ پہ بہت زیادہ جو ہے نا پرابلمس تھے, اس کی پلیٹ فل تھی, وہ نہیں چاہ رہے تھے کہ مزید پرابلمس ہوں, لیکن ہو گئے ہیں تو اب مینج کرنا پڑ رہا ہے. اسی طریقے سے روس کے حق میں نہیں ہے کہ جو ہے بشار الاسد کی حکومت کا تختہ الٹے اور جو ہے وہ اس کو بھی چھلانگ لگانی پڑی ہے. جہاں تک روس کا سرد جنگ کے بعد جو ہے عالمی سطح کے اوپر فوجی طاقت کے تحت ابھرنا کا سوال ہے, میں سمجھتا ہوں کہ روس ہمیشہ سے جو ہے ایون اس کی اکانومی خراب ہوئی ہے, سوویت یونین کا جو ہے وہ امپلوژن ہوا, اس کے بعد جو ہے بڑا عرصہ لگا دوبارہ سے جو ہے روس کو اپنے پیروں پہ کھڑے ہونے پہ, لیکن کبھی بھی ان کے پاس جو فوجی کارروائی تھی, جو ان کی اسٹرینگتھ تھی, وہ اس میں کمی واقعہ نہیں ہوئی. صرف یہ کہ ان کے پاس استعمال کرنے کی ضرورت نہیں تھی. جارجیا کی 2008 کی جنگ آپ کو یاد ہوگی کہ وہ پہلا اقدام تھا سر جنگ کے بعد جب روس نے جو ہے نا فوجی کارروائی کی. لیکن یہ جو شام میں ہو رہا ہے اس کو میں نہیں کوئی اہم سمجھتا, کیونکہ یہاں پر صرف ایئر پاور استعمال کیا جا رہا ہے اور کوئی زیادہ جہاز بھی اتنے نہیں ہیں کہ جو ہے وہ روس جو ہے وہ ایک طرح سے ہیوی لفٹنگ نہیں کر رہا. ہیوی لفٹنگ زمین پہ ہو رہی ہے, وہ ایئر سپورٹ دے رہا ہے, ایئر سپورٹ اہم ہے, لیکن روس کا جو مفاد ہے وہ صرف سیریا میں نہیں ہے. سیریا کو وہ لیوریج کے طور پہ وہ استعمال کر رہا ہے, اس کا اصل جو ہدف ہے وہ یوکرین کے اندر مغرب کے ساتھ کچھ سودے بازی کرنا ہے, اور اس کے پاس جو ہے پتے نہیں تھے یہ اپنا گیم کھیلنے کے لیے, تو سیریا کی جو جنگ ہے وہ اس کے جو ہے کام آ رہی ہے, اور وہ اس لحاظ سے امریکہ سے جو ہے کنسیشنز ایکسٹریکٹ کرنے کی کوشش کر رہا ہے اور یورپ سے بھی.
مہر صاحب, آپ کے خیال میں شام کے اندر اگر ہم جیسے کہا کہ پراکسی وارز کے ریفرنس میں سعودی عربیہ اور تہران, ان کے سب سے زیادہ مفادات جو ہیں وہ داؤ پہ لگے ہیں, اس کے بعد پراکسی وارز میں امریکہ اور روس اس کا نام ہے, یا ان کے بہت زیادہ سٹیکس ہیں, کیا سٹیکس ہیں جس کے لیے خاص طور پہ شام ہمیں بظاہر ایک بیٹل فیلڈ نظر آتا ہے, ایک پراکسی وار کا وہ شکار نظر آتا ہے؟
ये प्रॉक्सी वार का एक टर्म जो है वो मैं समझता हूँ कि सही तौर पे इस्तेमाल नहीं हुई। ये प्रॉक्सी वार नहीं है, ये जो मिडिल ईस्ट का रीजन है इसमें बहुत सीरियस फंडामेंटल प्रॉब्लम्स हैं। ये सेकंड वर्ल्ड वार के बाद ये आर्बिट्रेरी लाइनें खींच करके मुल्क बनाए गए थे और मुल्क थे, जो थे वो फिर अफिलेट हुए, कुछ मुल्क अमेरिका के साथ अफिलेट हुए, उसमें जो सीरिया था वो हमेशा से रशिया के साथ अफिलेट हुआ और वो फिर रिजीम्स उसी तरह इस्टेब्लिश हुई और वो रिजीम्स ने अपने आप को एम्पावर किया। सीरिया में जो एक इस्टेब्लिश गवर्नमेंट है उसमें जो एक शोरश बरपा हुई है वो एक सीरियस शोरश है क्योंकि बशर असद साहब ने मेजॉरिटी सुन्नी लोगों को बिला वजह कत्ल करना शुरू किया था, दो ढाई लाख के करीब उन्होंने लोग मारे हैं जिसकी वजह से इराक के सुन्नी और टर्की के सुन्नी और सऊदी फाइनेंशियल असिस्टेंस आई है। तो इसको प्राची बार की बजाय अगर हम उसको एक लोकल सिविल वार कहें तो ज्यादा बेहतर होगा। और लोकल सिविल वार के फिर दो एस्पेक्ट्स हैं, एक तो ट्राइबल है और एक आइडियोलॉजिकल है जिसमें आपने दाइश का जिक्र किया और जिसमें आपने कहा कि वो सलाफिज वगैरह आ गए हैं। तो इसका जब सोल्यूशन हो, अल्टीमेट सोल्यूशन होगा वो ये होगा कि इन तमाम लोगों को सीरिया की जो सॉवरेनिटी है, टेरिटोरियल सॉवरेनिटी, उसको बहाल करके वहाँ पे रिप्रेजेंटेटिव गवर्नमेंट लानी पड़ेगी, जो मेजॉरिटी ऑफ पीपल है वो वोट करेंगे और वो जो भी लेजिटिमेट गवर्नमेंट जिसकी बन सकेगी उसको इंटरनेशनल कमेटी सपोर्ट करेगी। ये प्रॉक्सी वार शो की जा रही है पैसे, क्योंकि ईरान एक साइड को की मदद कर रहा है फाइनेंशियली और फिजिकली और सऊदी अरेबिया शायद दूसरी साइड की मदद कर रहा है। तो मैं तो इसको प्रॉक्सी वार नहीं समझता क्योंकि ये रीजन जो है इतना छोटे छोटे मुल्क है कि प्रॉक्सी वार को अफोर्ड नहीं कर सकते।
अब जरा इसी डेवलपमेंट का जो दूसरा जाविया है वो दाइश है, जिसका तस्करा मैंने इंट्रो में भी किया। सदर ओबामा ये कहते हैं कि अगर शाम में खासतौर पे और इराक के अंदर वहाँ पे सियासी हल सामने आ जाते हैं, तनाज़ा ख़त्म होता है, तो इससे सबसे ज़्यादा नुकसान जो है वो दाइश को होगा या उसके खिलाफ जंग जीतने में मदद मिलेगी। मेरा सवाल आपसे यही है, वाकईतन अगर यहाँ पे शाम में खासतौर पे कोई पॉलिटिकल सोल्यूशन आता है तो किस हद तक कंटेन कर सकेंगे अमेरिका और दीगर आलमी ताकतें दाइश को, जिसका एक फिनोमेना बज़ाहिर बढ़ता हुआ या फैलता हुआ नज़र आता है?
आपने मुझसे पूछा
जी, पहले आप इसको रिस्पॉन्ड कर दीजिए।
दाइश पे जो है ये वो बहुत मिनिमम फर्क पड़ेगा, इसलिए कि दाइश का जो बेस है वो इराक है और इराक के अंदर जो है बुनियादी तौर पे जब मसला हल नहीं होता तो जो मेजॉरिटी शिया कम्युनिटी है वो माइनॉरिटी सुन्नी कम्युनिटी को एक्सेप्ट नहीं करती और वो जो ऑयल रिसोर्सेज हैं उनकी एक जस्टिफाइड डिस्ट्रीब्यूशन नहीं होती, दाइश का मसला हल नहीं होगा। अब दाइश जो है ना वो अपने आप को एक्सपेंड कर रही है और वो दूसरे मुल्कों में भी फैल रही है, लेकिन जहां तक सीरिया का ताल्लुक है, सीरिया में अगर वो जंगबंदी हो जाती है, सीरिया में अमन हो जाता है तो दाइश को फिर एक स्पेस डिनाई कर सकते हैं, लेकिन दाइश की ग्रोथ वैसी रहेगी जब तक इराक में आप डिसाइसिव एक्शन ना ले। और इराक में डिसाइसिव एक्शन लेने के लिए अमेरिका को और रूस को एक अलग किस्म की स्ट्रेटेजी बनानी पड़ेगी क्योंकि वहां पे कुर्दिश एलिमेंट जो है वो बहुत इंपॉर्टेंट है।
कामरान बुखारी साहब, जंग बंदी दाइश के लिए कितना बड़ा धचका हो सकती है, उसके नश्वोनुमा में कितनी बड़ी रुकावट हो सकती है?
देखिये असद, मैंने हाल ही में जो है ये एडवोकेट करना शुरू किया है कि ये जो तुर्की, सऊदी अरब और कतर का जो मौकफ है कि देखें जी, दाइश का खात्मा जो है वो सिर्फ इस तरह हो सकता है कि अगर असद हुकूमत चली जाए। तो ये मौकफ बड़े अरसे से वो परसू कर रहे हैं, इस पे अभी भी डटे हुए हैं कि पहले असद हुकूमत जाएगी फिर दाइश जो है का खात्मा बहुत आसानी से हो सकता है, वरना नहीं होगा। मैं जो आर्ग्यू कर रहा हूँ वो इस आर्ग्यूमेंट को फ्लिप कर रहा हूँ कि देखें, जब इस वक्त जो स्ट्रेटेजिक सिचुएशन है, हवाई बातें तो बहुत हो सकती हैं लेकिन स्ट्रेटेजिकली अगर आप देखें तो बागी जो हैं वो एक तरफ दाइश, दूसरी जानब असद हुकूमत के दरमियान जो है वो सैंडविच हुए हैं। اگر ان کے علاقوں کا اگر آپ معائنہ کریں کہ کن علاقوں پہ ان کا قبضہ ہے تو وہ بالکل درمیان میں ہے. بیچ میں اگر آپ کرد لے ہیں تو وہ بھی ایک ایلیمنٹ ہے. اچھا اب اگر باغی جو ہیں وہ داعش کے خلاف اپنی جو گنز ہیں وہ داعش کی طرف اپنا ان کا منہ پھیر لیتی ہیں اور وہ داعش سے لڑنا شروع کر دیتی ہیں, تو جو اب تک ان کو معاونت نہیں آئی تھی مغرب کی جانب سے, بالخصوص امریکہ کی جانب سے, وہ آنا شروع ہو جائے گی. داعش کا علاقہ اگر وہ داعش کو اگر نکال دیا جاتا ہے شام سے, کسی طریقے سے کر دیا جاتا ہے, ڈیپ ہینگ کر دیا جاتا ہے, تو باغیوں کے پاس اپنی ایک علاقہ جات آ جائیں گے جن جہاں تیل بھی ہے, اور پھر یہ ہے کہ ان کی پوزیشن اور جو بیلنس آف ویکنس یا بیلنس آف ٹیرر ہے وہ برابر ہو جائے گا, پھر وہ بہتر پوزیشن میں ہوں گے نیگوشیٹ کرنے کے لیے.
صحیح. ہمارے ساتھ ہی کامران بخاری صاحب اور مشتاق احمد میر صاحب. چند سیکنڈ کی ایک بریک, بریک کے بعد ہم واپس آتے ہیں اور بات کریں گے ایران کے اندر پارلیمانی انتخابات پہ.
پروگرام خطاب کے ہر اتوار کو پاکستان میں رات 9 بجے سے 10 بجے تک اور بھارت میں رات 9:30 بجے سے 10:30 بجے تک مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے, اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں. فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں. سنیے اپنے خطوں کے جواب, ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ. وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں. مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89. آپ کے
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے اس حصے میں ہم بات کریں گے ایران میں پارلیمانی انتخابات کے. یہ انتخابات بنیادی طور پہ 88 رکنی ان کی مجلس خبرگان راہبری کہتے ہیں, یعنی ان کے ایکسپرٹس کی پارلیمنٹ, اس کی 88 نشستیں اور 290 جنرل نشستیں ہیں پارلیمان کی جن کے لیے انتخابات ہو رہے ہیں. اہل ووٹروں کی تعداد تقریباً 5.5 کروڑ ہے, اور سب سے اہم بات یہ ہے کہ جب سے ایران کا عالمی طاقتوں کے ساتھ اس کے جوہری پروگرام پہ معاہدہ ہوا ہے اس کے بعد یہ پہلے انتخابات ہیں, اور اس کو اس ریفرنس میں دیکھا جا رہا ہے کہ جو موجودہ حکومت ہے, جو رجیم ہے صدر حسن روحانی کا, ان کے جو کرنٹ رابطے ہیں دنیا کے ساتھ, یا ان کی جو انگیجمنٹ ہے, یا جو ان کو انہوں نے نیگوشیٹ کیا ہے, در حقیقت یہ ان کی پالیسیوں پہ ایک ریفرنڈم ہوگا. کیا توقعات ہیں؟ ابھی جو انیشل جائزے ہیں, آج پولنگ مکمل ہو چکی ہے یا پولنگ ہو رہی ہے آج کے دن جمعے کو, لیکن انیشل جائزے یہی ہیں کہ شاید ان انتخابات میں موجودہ جو حکومت ہے اس کو سبقت حاصل رہے گی. ریفارمسٹ اگرچہ اپنے طور پہ وہ کوششیں کر رہی ہیں, لیکن خیال یہ ہے کہ شاید وہ کوئی بڑی کامیابی حاصل نہ کر سکیں, اور لیکن ان کی اس کامیابی کو کا نہ ہونا اس کو بھی سمجھا جا رہا ہے کہ یہ ملک کے لیے ایک بڑی نقصان دہ بات ہوگی. انالسٹ ہمارے ساتھ موجود ہیں مشتاق احمد میر صاحب, فارمر امبیسڈر, اور کامران بخاری صاحب, جیو پولیٹیکل ایکسپرٹ. میر صاحب, ایران کے انتخابات کتنے اہم ہیں ایک سیاسی عمل کے لیے بھی, اور ساتھ ساتھ جو ایران کی حالیہ انگیجمنٹ ہے دنیا کے ساتھ, اس پس منظر میں ایرانی ووٹروں کے ذہن میں کیا کچھ ہو سکتا ہے آج کے دن؟
جی, اس سال کے الیکشن بہت امپورٹنٹ ہیں, آپ نے انٹروڈکشن میں بالکل صحیح فرمایا, اور اس کی دو وجوہات ہیں. ایک تو یہ ہے کہ ایران ایک کمپلیٹلی کلرجی کے ہاتھ میں ہے, اور ایک مذہبی قسم کی وہاں پہ سیاست ہے, اس کے باوجود وہ ڈیموکریسی میں بلیو کرتے ہیں اور اوپن نیس کے ساتھ وہ الیکشن کرتے ہیں اور بڑی زوردار وہ کمپین چلاتے ہیں. دوسرا, اس سال بہت زیادہ ڈیولپمنٹ ہوئی ہیں ایران میں, جس میں امریکن سینکشنز کو ہٹایا گیا ہے, یو این کے سینکشن کو ہٹایا گیا ہے, اور ایران کے اندر ایک لبرلزم کی ویو آئی ہے. میری ایسٹیمیشن یہ ہے کہ پارلیمنٹ میں کافی چینج آئے گی, اور کافی ساری لوگ جو ہیں وہ لبرل سائڈ پہ ووٹ کریں گے. لیکن ہمیں یہ بھی نہیں بھولنا چاہیے کہ ایران کے اندر جو ایک بنیادی ریولیوشن آیا تھا 1979 میں, اس ریولیوشن کی پروٹیکشن کے لیے بھی وہاں پہ لوگ موجود ہیں, اور وہ ایران کے ریولیوشن کو بدلنا نہیں چاہتے, اس میں اس کو کوئی کسی قسم کی ڈیفیکلٹی میں نہیں ڈالنا چاہتے, اسے وہ اسٹرینتھن کرنا چاہتے ہیں, فنڈامنٹلزم کو وہ پروموٹ کرنا چاہتے ہیں. تو وہ بھی پوری کوشش کریں گے کہ وہ اسی طرح پاسدارانے وطن جو ہے وہ بھی اپنا ووٹ بینک قائم رکھیں گے. تو اس کے ریزلٹس دیکھنے بڑے انٹرسٹنگ ہوں گے, کیونکہ پریزیڈنشیل الیکشن جو ہوئے تھے روحانی صاحب کا, اس میں تو ہمیں بڑی امید بندھی تھی کہ چینج آئے گی, لیکن جو پارلیمنٹری الیکشن پچھلی دفعہ بھی ہوئے اور اس دفعہ پھر ایسٹیمیشن یہی ہے کہ وہ اسٹیٹس کو میں جائیں گے اور وہ جو بیسک اسٹرکچر ہے جہادی ایلیمنٹ کا اور مذہبی ایلیمنٹ کا, اسے مینٹین کیا جائے گا تاکہ ایران کی سوورینٹی اور سوورینٹی اور ایران کی جو پاور پروجیکشن ہے وہ قائم رہے.
جیسے آپ نے کہا کہ ایک کلرجی ہے بظاہر ایک جو چھاپ نظر آتی ہے, ایک تھیوکریٹک گورنمنٹ ہے وہاں پہ, تھیوکریسی ہے. میرا سوال آپ سے یہ ہے کہ یہ دنیا کے ساتھ انگیج کرنے کے بعد, کنیکٹ ہونے کے بعد, ان پابندیوں کے بعد, ایران میں اگر قدامت پسند مذہبی چھاپ والے لوگ پراپر جمہوری, شفاف جمہوری عمل کے ذریعے منتخب ہو کے آئیں گے, تو کیا اس کو پھر بھی ایک تھیوکریٹک نظام کہا جائے گا یا اس کو ایک ڈیموکریٹک ملک کی جانب ایک ٹرانزیشن بھی خیال کیا جا سکتا ہے؟ ایک اکیڈیمک کوسچن ہے آپ سے.
جی یہ بہت انٹرسٹنگ کوسچن ہے اور یہ ہم بہت ڈبیٹ کرتے ہیں کہ یہ خاص طور پہ پاکستان کے اندر بھی جو مذہبی جماعتیں ہیں اگر یہ الیکٹ ہو کے آئیں تو یہ پھر کیسا بیہیو کرتی ہیں. نارملی وہ کافی حد تک ڈیموکریٹک ہوتی ہیں اور لوگوں کے ایسپریشنز کو وہ مد نظر رکھتی ہیں. ایران میں بھی آپ نے دیکھا ہے کہ یہ الیکشن کے پروسیس کی وجہ سے اوپننگ ہوئی ہے ایران میں. ایران 79-80 یا 81-82 میں بھی ہم نے دیکھا تھا, بہت قریب سے دیکھا تھا, وہ بہت فنڈامنٹلسٹ تھے, بہت اسٹرانگ تھے, بہت ڈیڈیکیٹڈ تھے, لیکن جو متواتر الیکشن ہوتے رہے, ایک دفعہ پوری پارلیمنٹ کو انہوں نے اڑا دیا تھا, پھر انہوں نے دوسرے میں الیکشن کر کے پھر ری الیکٹ کیا, اور جب سے یہ ایک بڑے سخت پریزیڈنٹ ہے, دوسرے سائنٹسٹ پریزیڈنٹ ہے, تو یہ جو پروسیس ہے ڈیموکریٹک پروسیس, اس میں اپنی ایک ڈائنامکس ہوتی ہے. اور ہم نے کمیونزم میں بھی دیکھا ہے, رشیا میں بھی دیکھا ہے, چائنا میں بھی دیکھا ہے, تو میں سمجھتا ہوں ایران میں بھی چینج آئے گی, لیکن یہ ڈیموکریٹک پروسیس جاری رہے گا تو ایران بھی دنیا کی طرح ایک ورلڈ لیول پہ آ جائے گا, لیکن تھیوروکریسی وہ برقرار رکھیں گے, کیونکہ وہ جو چینج آئی ہے بہت بڑی فنڈامنٹل چینج آئی ہے اسلامک ورلڈ میں, شاید ہسٹری میں پہلی یا دوسری دفعہ ایسا ہوا ہے کہ ایک مذہبی جماعت الیکشن کے پہلے انہوں نے جھگڑا کر کے, لڑائی کر کے منارکی کو ختم کیا, پھر وہ الیکشن سے اپنے آپ کو پاور میں مینٹین کیا.
جی کامران بخاری صاحب کے پاس جاتے ہیں اس سیگمنٹ کو, سیگمنٹ ختم کرنے کے لیے ہمارے پاس 2.5 سے 3 منٹ ہیں. کامران صاحب دونوں زاویوں کو آپ ریسپونڈ کیجیے گا, پہلے اس کو جو ہماری ایک اکیڈیمک بحث تھی تھیوکریٹک ورسز ڈیموکریٹک اسٹیٹ, ایران ان انتخابات کے بعد بھلے وہاں پہ قدامت پسند دوبارہ اقتدار میں آتے ہیں یا ریفارمسٹ اپنی جگہ بناتے ہیں, ایک یہ, اور دوسرا پھر یہ کہ یہ انتخابات ایران کے عوام کے لیے پچھلے انتخابات سے کیوں کر مختلف ہیں یا ہو سکتے ہیں؟
ریاست ایران جو ہے وہ ایک ہائبرڈ ریجیم ہے, نہ ہی وہ پوری طریقے سے تھیوکریسی ہے نہ ہی وہ ڈیموکریسی ہے, وہ ایک تھیوکریٹک ڈیموکریٹک ہائبرڈ ہے. اور یہ جان بوجھ کے جو ہے, جو ان کے فاؤنڈرز تھے, جو فریمرز تھے کانسٹیٹیوشن کے, جس میں آیت اللہ خمینی اور ان کے ساتھی تھے, جو بہت سارے دیگر لوگ آج بھی جو ہے حکومتی سطح پر اہم عہدوں پر فائز ہیں, یہ ان کے, یہ انہوں نے ایک ویسٹرن پارلیمنٹری سسٹم کو جو ولایت فقیہ کا جو کانسیپٹ ہے اس کے ساتھ مرج کرنے کے بعد یہ بنایا گیا ہے. تو جو تنازع ہے وہاں پر تھیوکریٹس اور ڈیموکریٹس کے درمیان, ان کی اپنی ایلیٹ کے اندر, یہ کوئی باہر کے لوگ نہیں ہیں, یہ جو ریفارمسٹ ہیں یہ ایران کے جو اسلامسٹ ایلیٹ ہے اس کا حصہ ہیں, یہ ان کو یہ نہیں کہا جا سکتا کہ یہ سیکولر لوگ ہیں. یہ ایک ہارڈ وائرڈ ریالٹی ہے جو کہ جب یہ اسلامک ریپبلک کی بنیاد رکھی گئی تھی تو اسی وقت یہ انتشار جو ہے ہارڈ وائرڈ ہو گیا تھا. تو دوسرا سوال جو ہے, جو اہمیت اس الیکشن کی ہے وہ بہت بڑی ہے, اس کی وجہ یہ ہے کہ اپنا 2004 کے بعد یہ پہلی بار ایک ایسا موقع آیا ہے کہ جو لیفٹ ونگ ہے, جو ریفارمسٹ ایلیمنٹس ہیں ان کی ایلیٹ کے,
42nd
ایران کی ایلیٹ کے, ان کو موقع ملا ہے کہ بھائی وہ پھر سے پارلیمنٹ کے اندر وہ اپنے آپ کو سیٹیں حاصل کر سکیں اور جو کنزرویٹو کا ہولڈ ہے اس کو کمزور کر سکیں. پھر یہ ہے کہ جو مجلس خبرگان کا جو الیکشن ہے وہ اس لیے اہم ہے कि जो इस वक्त सुप्रीम लीडर हैं आयतुल्लाह खामिनी वो 76 साल के हैं, तो कहा यह जाता है कि ये जो मजलिस खुबरगान जो इलेक्ट होके आएगी 88 क्लेरिक्स पे जो मुश्तमिल है ये अनकरीब जो है इंतखाब करेगी नए उनके जानशीन का और नए सुप्रीम लीडर जो होंगे।
सही, तो इस लिहाज से ये बहुत अहम है। बहुत शुक्रिया कामरान बुखारी साहब, जियोपॉलिटिकल एक्सपर्ट ऑफ मिडिल ईस्ट एंड साउथ एशिया, आपने हमें ज्वाइन किया। जनाब मुश्ताक अहमद मीर साहब, फॉर्मर एम्बेसडर एक्सपर्ट इंटरनेशनल अफेयर्स, आप हमारे साथ मौजूद रहे, आपका भी बेहद शुक्रिया। सामिन, वक्त हुआ है चंद सेकंड की एक ब्रेक का, ब्रेक के बाद वापस जब हम आएंगे तो हमारे साथ हमारे टेलीविजन के नाजरीन भी मौजूद होंगे। एक ब्रेक लेते हैं। प्रोग्राम जहारंग के साथ मैं हूं असद हसन, और प्रोग्राम के इस हिस्से में हम अपने टेलीविजन के नाज़रीन, उनको भी खुश आमदीद कहते हैं, अपने सैटेलाइट व्यूवर्स को, और हमारे जो वेबसाइट पे हमें बराह रास्त देख सकते हैं उनका भी हम खैर मकदम करते हैं। इससे पहले हमारे रेडियो के सामीन हमारे साथ मौजूद थे। मुख्तसरन बताता चलूँ कि पिछले जो दो हमारे सेगमेंट्स थे उसके अंदर हमने बात की है शाम के तनाज़े के हल के लिए, जो सीज़ फायर है अमेरिका और रूस जिसने इसको निगोशिएट किया और वो हफ्ते से उस पर अमल दरामद शुरू हो जाएगा, तो हमारे माहिरीन ने, कामरान बुखारी ने और मुश्ताक अहमद मीर साहब ने, साबिक सफ़ीर, उन्होंने बहरहाल ये तवक्को जाहिर की कि ये सीज़ फायर, ये जंगबंदी अपने तौर पे बहुत अहम एक पेशरफ्त है, लेकिन दोनों के ख्याल में इसके पायदार होने के इम्कान बहुत कम हैं। साथ साथ उन्होंने बाकी चीज़ों का भी जायज़ा लिया कि शाम क्योंकि एक प्रॉक्सी वार का हिस्सा है, कौन कौन से वहाँ पे स्टेक होल्डर्स हैं और उनके क्या क्या मफादात दाव पे लगे हुए हैं। प्रोग्राम के अगले हिस्से में हमने ख़ासतौर पे इसी से जो जुड़ा हुआ हिस्सा था दाइश के लिए, हमने एनालिसिस उनसे लिया कि अगर शाम के अंदर जंगबंदी होती है तो दाइश को, जैसे सदर बराक ओबामा कह रहे हैं कि उसके लिए एक बड़ा धचका होगा और उसके खिलाफ कामयाबियों में ये एक अहम इंस्ट्रूमेंट होगा, तो इस पर माहरीन का ये कहना था कि अगर जंगबंदी होती है तो इसका फ़ायदा सदर बशार अल-असद, उनके मुखालिफिन को हो सकता है, क्योंकि दाइश से जो जो पावर्स या जो वैक्यूम पैदा होगा वो खला पुर करेंगे सदर बशार अल-असद के मुखालिफिन, और इस लिहाज से उनके लिए एक बेहतर पेशरफ्त है। लेकिन साथ साथ ये कि दुनिया का फिर फोकस खासतौर पर इराक के अंदर होगा जहां दाइश की बुनियादें हैं। अब हमारा अगला हिस्सा, उसमें हमने जायजा लिया ईरान की सियासत का, ईरान के इंतखाबात का। दोनों हमारे पैनलिस्ट के बकौल ईरान के ये इंतखाबात बहुत अहमियत के हामिल हैं, क्योंकि जोहरी मुहिदा जो आलमी अहमियत का हामिल है ईरान का, उसके जोहरी प्रोग्राम पे उसके बाद ये पहले इंतखाबात होने जा रही हैं, तो बहुत क्रिटिकल है। साथ साथ उन्होंने जो रिफॉर्म्स या इस्लाह पसंद हैं उनकी सियासत को भी एनालाइज किया। एक एकेडमिक डिस्कशन भी इस सेगमेंट में रही कि ईरान को बाज़ाबता शफाफ फेयर इलेक्शंस अगर होते हैं तो क्या उसके बाद अगर मजहबी या कदामत पसंद जमातें इकतदार में आती हैं तो फिर भी क्या उसको थियोक्रेटिक यानी मजहबी निज़ाम के ताबे एक रियासत करार दिया जाएगा या जमहूरी। तो उस पर कामरान का ये कहना था कि एक हाइब्रिड स्टेट है जिसके अंदर थियोक्रेसी भी है और साथ साथ डेमोक्रेसी भी है। तो ये हमने मुख्तसर सा एक खुलासा अपने उन व्यूवर्स के लिए रखा है जो हमें इस सेगमेंट में ज्वाइन कर रही हैं, और प्रोग्राम के हिस्से में हम बात करने जा रहे हैं ईरान के साथ अगेन पाकिस्तान की बिजनेस एंड फाइनेंशियल इंगेजमेंट। एक डेवलपमेंट जो पाकिस्तान से हुई है, पाकिस्तान के सेंट्रल बैंक ने बाकी तमाम बैंकों को ये इजाज़त दे दी है कि वो ईरान के साथ जो ट्रांजेक्शन हैं वो कर सकते हैं। जब से ईरान पर पाबंदियाँ रही हैं, ईरान के साथ कारोबार बाकी दुनिया के ममालिक की तरह इस्लामाबाद और तहरान का जो कारोबारी रवाबित हैं वो भी मुश्किलात का शिकार नहीं हैं। अब जब ये मुश्किलात ख़त्म हो रही हैं और इवन अब बैंक्स भी कम्प्लीटली ट्रांजेक्शन्स कर रही हैं, तो इसके दोनों मुल्कों की मईशत के लिए, दोनों मुल्कों के आपस के तिजारत के लिए, कारोबार के लिए, और जो फाइनेंशियल इंस्टीट्यूशंस हैं बजाते खुद उनकी अपनी वर्थ के लिए इसके क्या असरात हैं, इसका जायज़ा लेंगे। हमारे साथ हैं डॉक्टर ज़फ़र मोइन नासिर साहब, डीन ऑफ बिजनेस पॉलिसीज अमेरिकन यूनिवर्सिटीज़ यूएई से हमारे साथ हैं। मुजम्मल असलम साहब ने हमें ज्वाइन किया है, चीफ एग्जीक्यूटिव ऑफिसर इन्वेस्ट एंड फाइनेंस सिक्योरिटीज़ के, सीनियर इकोनॉमिस्ट हैं। दोनों मेहमानों का बहुत शुक्रिया। मुजम्मल असलम साहब, आप चूँकि पाकिस्तान में बैठे हैं, पहले आप बताइएगा, बताया गया कि उनकी लाइन अभी ड्रॉप हुई है। डॉक्टर ज़फ़र मोइन नासिर साहब, सेंट्रल बैंक्स का अलाउ करना अपने बैंकों को, इससे क्या फ़र्क पड़ता है? बज़ाहिर यानी जिस बंदे को मईशत की इस तरह की जुज़ियात का या तकनीकी जो पहलू हैं उनका पता नहीं हो तो समझना इन चीज़ों को ज़रा मुश्किल होता है, बशमूल हमारे जैसे लोगों के भी। तो आपके ख्याल में इसकी शक्ल क्या बनती है और इससे फ़र्क क्या पड़ता है?
देखिए, آپ بنیادی طور پر ایک دوسرے ملک کے ساتھ جو ٹریڈنگ ریلیشن شپ ہے وہ آپ تھرو بینکنگ ہی کرتے ہیں, اور بینک اگر آپ کو الاؤ نہیں ہے اس کے تھرو ٹرانزیکشن کرنا تو آپ کا جو ٹریڈ ہے وہ پھر صاف ظاہر ہے اس طریقے سے آپ اس کو ایگزیکیوٹ نہیں کر سکتے ہیں. کیش کے اوپر ہی پھر آپ کا جو لین دین ہوگا وہ بڑا ہی لمیٹڈ سا ہو جاتا ہے. تو جو اب آپ کو الاؤ ہو گیا ہے, سینٹرل بینک نے الاؤ کر دیا ہے, اس سے یہ ہے کہ اب آپ کے پاس جو اپنے ایکسپورٹس اور امپورٹس کا جو والیوم انکریز کرنے کا چانس ہے وہ آپ کے پاس بڑھ گیا ہے. سو اس لحاظ سے یہ ایک امپورٹنٹ ڈیولپمنٹ ہے.
جاننا یہ چاہوں گا, ایران ظاہر ہے اس کے اوپر بڑے فائنینشیل پریشرز رہے ہیں, تو یقیناً اس کی جو بزنس یا ٹریڈ آرگنائزیشنز ہوں یا اس کے اپنے بینکس اور فائنینشیل انسٹیٹیوشنز ہوں, تو ان کے لیے آپ کو لگتا ہے کہ کوئی جیسے ایک پروفیشنل گرومنگ ہوتی ہے اس میں بھی رکاوٹیں رہی ہوں گی, اور اب جب وہ دنیا کے ساتھ بشمول پاکستان کے ساتھ انٹیگریٹ کر رہے ہیں یا تجارت اور کاروبار کا حصہ ہیں, تو ان کی اپنی اٹ سیلف ورتھ کیا ہے اس وقت, پروفیشنل ورتھ کی بات کر رہا ہوں.
دیکھیں میں تقریباً کوئی 3-4 سال پہلے اسی طرح ایک آفیشیل وزٹ پر ایران گیا تھا, اور میرا بھی یہی خیال تھا کہ ان کی کوئی خاص گرومنگ نہیں ہوئی ہوگی, اور ان کے پاس یہ جو بینکنگ انڈسٹری ہے وہ کوئی بس شیوی فارم میں ہوگی. لیکن میری حیرانی کہ وہ بڑے ویل ڈیولپڈ اور اچھا ان کا ایک سسٹم ہے, ان کا سینٹرل بینک جو ہے بڑا اچھا اس سارے چیز کو مینیج کر رہا ہے, اور ان کا جتنا بھی ایک قسم کا یہ جو انٹرنیشنل ریلیشنز ہیں, یہ جو اکنامک ریلیشنز یا ٹریڈنگ ریلیشنز ہیں, وہ بڑے اچھے طریقے سے ایگزیکیوٹ ہو رہے ہیں. ہر چیز ان پلیس تھی, ان کے بینکس بڑے اچھے طریقے سے آپریٹ کر رہے تھے, بینکنگ سٹاف جو ہے وہ دے ور ویل ورسڈ ود ایوری تھنگ. سو ان اے وے ہم یہ کہہ سکتے ہیں کہ پورا ان کا ایک ویل مینجڈ اور ویل ڈیولپ ان کا بینکنگ سسٹم ہے. صرف یہ تھا کہ تھوڑا سا جو سینکشنز کے دوران ان کے لیے پرابلمز کریٹ ہوئے, لیکن اس میں بھی یہ نہیں ہے کہ ان کا جو ٹریڈ ہے یا ان کی جو یہ بینکنگ سیکٹر ہے وہ بیٹھ گیا تھا, وہ اسی طرح آپریشنل رہا ہے, صرف اس کا والیوم کم ہو گیا.
ظاہر ہے دونوں پڑوسی ملک ہیں پاکستان اور ایران, میں جاننا چاہوں گا کہ بزنس پوٹینشیل کتنا ہے دونوں ملک ایک دوسرے کے ساتھ, اپنے تجارت کا, ٹریڈ کا, بزنس کا والیوم کہاں تک لے جا سکتے ہیں, کیونکہ 2010-2011 کے جو فگرز ہمارے پاس ہیں وہ کافی کم ہوئے ہیں, ایون ماضی سے بھی بہت وہ کم ہو کے 43.17 کروڑ تک آگے تھے. 2008 یا 2009 میں بتایا جاتا ہے کہ 1.32 ارب ڈالر تھا باہمی تجارت کا حجم, اور وہ 2010 کے اشرے میں کم ہوا. تو اب کیا توقع رکھی جائے, کتنا پوٹینشیل ہے, کتنا اس کو کیش کر سکتے ہیں دونوں ملک؟
جی جی بالکل, اگر آپ ٹوٹل والیوم آف ٹریڈ دیکھیں تو میرا خیال ہے کہ ایران کی ٹوٹل جو ایکسپورٹس تھیں 2013 کی جو میں نے دیکھی ہیں اس کے حساب سے تقریباً آپ یہ کہہ سکتے ہیں کہ 47-48 بلین تھیں, اور ان کی جو امپورٹس تھیں وہ 46-47 بلین تھیں, یعنی تقریباً 1.4 بلین ڈالرز کا جو ہے ان کا سرپلس تھا. لیکن اگر آپ جسٹ کوئی 10 سال پیچھے یا 7-8 سال پیچھے چلے جائیں تو یہی ان کا والیوم آف ٹریڈ جو ہے تقریباً اس سے ڈبل تھا. اس کا مطلب ہے کہ اب اکانومی سے جس وقت سینکشنز ختم ہوئی ہیں تو ان کا جو ٹریڈ کا والیوم ہے اگر ہم ازیوم کرتے ہیں کہ وہ اپنے بیک اسی لیول پر چلا جاتا ہے تو وہ اتنا والیوم ہے کہ اگر پاکستان ابھی جو ٹریڈ ریلیشن شپس ہم دیکھیں تو وہ لیس دین 1 بلین ہے. تو پوٹینشلی پاکستان کی جو والیوم آف ٹریڈ ہے دیٹ کین گو اپ ٹو 5-10 بلین ڈالرز اگر ہم صحیح طریقے سے صحیح جو پروڈکٹس ہیں وہ ان کی مارکیٹ کو دیکھ کے اس کے حساب سے اپنے ریلیشنز ان کے ساتھ قائم کرتے ہیں. پوٹینشلی بہت ہے کیونکہ ہمارا ایک تو بارڈرنگ کنٹری ہے, دوسرا ہمارے کئی جو کلچرل اور ہمارے جو کنزمپشن پیٹرنز ہیں آلموسٹ وہ سیم ہیں, ان کی جو ڈیمانڈز ہیں زیادہ یعنی ان کو امپورٹ جو کرتے ہیں وہ رائس اور ویٹ اور یہ جو گنا یا جو شوگر ہے اس طرح کے ایگریکلچر پروڈکٹ प्रोडक्ट, फिर उनकी जो ऑटो इंडस्ट्री है वो भी बड़ी, आप समझे कि उसका 1.6 मिलियन यानी यूनिट्स वो प्रोड्यूस कर रहे हैं। तो इसका मतलब है कि वहां भी अगर पाकिस्तान की ये जो ऑटोमोटिव इंडस्ट्री, ये जो पार्ट्स बनाने वाले हैं, अगर ये
बहुत वसी तो आपके ख्याल में इसके इम्कानात हैं जिसको दोनों मुल्क एक्सप्लोर कर सकते हैं,
बहुत पोटेंशियल है।
सो जी, हमें ज्वाइन किया है इसी सेगमेंट में, हमारे साथ मौजूद है मुजम्मल इस्लाम साहब भी, हमारा पहले उनसे रابطہ नहीं हो सका, चीफ एग्जीक्यूटिव ऑफिसर इन्वेस्ट एंड फाइनेंस सिक्योरिटीज। मुजम्मल साहब आपका बहुत शुक्रिया। डॉक्टर जफर मोइन नासिर साहब का एनालिसिस आपने सुना है, वो डीन बिजनेस पॉलिसीज अमेरिकन यूनिवर्सिटीज। आपसे जानना चाहूंगा इस सेगमेंट के बिल्कुल आखिरी हिस्से में, ईरान के साथ जो पाकिस्तान के सेंट्रल बैंक ने अपने बाकी बैंकों को ट्रांजेक्शन अलाउ की हैं, इसका इम्पैक्ट क्या होगा? पहले हमने टेक्निकली समझ लिया है कि इसका अमूमन मतलब क्या है, इम्पैक्ट क्या है, और दोनों मुल्कों के दरमियान बिजनेस का और फाइनेंशियल इंस्टीट्यूशंस के दरमियान लेन देन का पोटेंशियल क्या है, क्या क्या वेन्यूज हैं जो एक्सप्लोर किए जाने चाहिए या हो सकते हैं, खासतौर पे तेहरान पर से पाबंदियां हटाए जाने के बाद?
देखें, ईरान से जितना कारोबार पहले हो रहा था, मेरे ख्याल से अभी भी उतना ही कारोबार होगा। अब फर्क ये हो जाएगा कि पहले जो है सारा कुछ अनऑर्गेनाइज सेक्टर में हो रहा था और कोई बैंक जो है पेमेंट नहीं कर रहा था, एक्सेप्टेबल नहीं थी, तो सारा कुछ या तो बार्टर ट्रेड के थ्रू हो रहा था या हुंडी हवाले के थ्रू हो रहा था। मिसाल के तौर पे अभी भी जो डॉक्टर साहब बता रहे थे कि जी यहाँ से चावल जाता है, गोश्त जाता है, इस तरह की चीजें जाती हैं, ग्रेन प्रोडक्ट जाते हैं, और वहां से ज्यादातर एनर्जी और पेट्रोकेमिकल और आयरन रिलेटेड चीजें इंपोर्ट होती थी पाकिस्तान में। तो अब वो ये है कि वो सारा ऑफिशियल हो जाएगा और उसमें जो मिडिल मैन का जो रोल था वो खत्म हो जाएगा। और इसके अलावा ईरान और पाकिस्तान में जो बहुत सारी स्मगलिंग होती थी चीजों की, क्योंकि नेगेटिव लिस्ट भी थी और मना था, तो उससे अब गवर्नमेंट को एक फायदा हो जाएगा कि गवर्नमेंट को थोड़ा सा ऑफिशियल चैनल से आएंगी चीजें और टैक्स रेवेन्यूज भी मिलेंगे।
हम क्रेडिट की बात करें, क्योंकि डॉक्टर साहब ने ये भी एक बड़ा अच्छा नुकता, हमें तो खैर एक ले मैंने इकोनॉमी के एतबार से तो ये समझाया कि जब पाबंदियां होती हैं तो फिर वो जो कंपनीज आपस में किसी सतह पर काम कर भी रही होती हैं तो वो कैश की सूरत में काम हो रहा था, जब बैंक इन्वॉल्व होते हैं तो फिर उसमें क्रेडिट भी बढ़ जाता है बिजनेसमैन का, बायर्स का, कंपनीज का, तो उसको भी जाहिर है फिर ज्यादा और बेहतर अंदाज में वो यूटिलाइज कर सकते हैं।
देखें, क्रेडिट के अलावा जो सबसे बड़ी चीज होती है वो होती है कि एतमाद और गारंटी आ जाती है कि जब बैंक इन्वॉल्व हो जाता है तो सामने वाला जो है दूसरा, जैसे वहां से अगर कोई एक्सपोर्ट कर रहा है चीज तो उसको पता है कि पाकिस्तान में वो अब वो बैंक जिम्मेदार है उनकी पेमेंट का, तो उससे जो है काम का हजम भी बढ़ जाता है, वॉल्यूम भी बढ़ जाता है। तो वही मैं चीज कह रहा हूँ कि ईरान की जो पोटेंशियल जो पाकिस्तान से ट्रेड पिछले दिनों हो रही थी उसमें एक तो मल्टीप्लाई होने के चांसेस हैं, बढ़ने के चांसेस हैं, दूसरा जो है जिसे कहते हैं कि ईरान खुद इतना ज्यादा अच्छा हो जाएगा, अमीर हो जाएगा कि वो जो है उसकी कंजम्पशन, लोकल कंजम्पशन भी बढ़ जाएगी और उसके जो है कारोबार बढ़ जाएंगे। तो पाकिस्तान के लिए एक बहुत आइडियल मौका है। एक तो ये कि ह्यूमन रिसोर्स, जो पाकिस्तान की ह्यूमन रिसोर्स मिडल ईस्ट काम करने जाती थी टेक्निकल लेवल की, जो फाइनेंस, बैंक, स्टॉक एक्सचेंजेस और सर्विसेज सेक्टर को समझते हैं, वो वहां एक्सपोर्ट होगी, वहां से एक एवेन्यू पाकिस्तान के लिए रेमिटेंस का बनेगा, ट्रेड एवेन्यूज बनेंगे, और एनर्जी जो पाकिस्तान को चीप एनर्जी ईरान से मिल सकती है, शायद वो सऊदी अरब से भी नहीं मिल सकती, वो भी मिलेगी क्योंकि फ्रेट का अंतर कम है उसमें।
बहुत शुक्रिया मुजम्मल असम साहब, आपने कम वक्त में बहुत जबरदस्त अंदाज में इसको एलेबोरेट किया। डॉक्टर जफर मोइन नासिर साहब, आपके भी हम ममनून है कि आपने हमें ज्वाइन किया इस सेगमेंट के लिए। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान और अफगानिस्तान के ताल्लुकात पे। आज की जो पेशरफ्त है बज़ाहिर उसका ताल्लुक हम ये कह सकते हैं कि क्राइम एक्टिविटी को काउंटर किया गया है, लेकिन कॉन्फिडेंस बिल्डिंग में क्या उसका फर्क पड़ सकता है, एक ब्रेक के बाद।
What's up, Pakistan? क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। What's up, Pakistan? क्या सीन है पाकिस्तान, urduvoa.com।
پروگرام جہانگ میں آپ کا ایک بار پھر خیر مقدم. میں ہوں اسد حسن اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان اور افغانستان کے تعلقات کو ہم دیکھیں گے, خاص طور پہ آج ہونے والی ایک پیش رفت اس کے پس منظر میں. اور آج جو ڈیولپمنٹ تھی وہ یہ تھی کہ سابق افغان گورنر فضل اللہ واحدی, ان کو تقریباً دو ہفتے قبل یا اس مہینے کے شروع میں اسلام آباد سے اغوا کر لیا گیا تھا جب وہ برطانیہ کے ویزے کے لیے وہاں پہ آئے ہوئے تھے. اور ان کو ایک بڑا سیزن ڈپلومیٹ بھی خیال کیا جاتا ہے, اچھی ان کی شہرت ہے افغانستان کے اندر. لیکن اس اغوا کے بعد اطلاعات یہ ہیں کہ جب ان کو شفٹ کیا جا رہا تھا کسی دوسرے مقام پہ تو مردان کے اندر سوابی کے اندر سوابی پولیس نے ایک کاروائی کر کے ان کو بازیاب کرا لیا ہے. یہ پیش رفت کتنی اہم ہے ہر دو اعتبار سے, پاکستان کے سیکیورٹی اداروں کی کارکردگی, اور ساتھ ساتھ یہ کہ چونکہ پاکستان اور افغانستان دونوں ملکوں کو طویل عرصے سے ایک دوسرے پہ عدم اعتماد رہا ہے اور یہ فضا بدستور قائم بھی ہے کئی حوالوں سے, کئی سطحوں پہ, جس میں یہ سمجھا جاتا ہے کہ شاید جو دہشت گرد عناصر ہیں یا جو نان اسٹیٹ ایکٹرز ہیں, جو ایلیمنٹس ہیں, ان کے خلاف ریاست دونوں ایک دوسرے پہ الزام لگاتی ہیں کہ ان کی گرفت کوئی زیادہ مضبوط نہیں ہے یا ان کے خلاف زیادہ ایکشنز نہیں لیے جاتے ہیں. ہمارے ساتھ ہیں انالیسز کے لیے اس سیگمنٹ میں بریگیڈیئر سعید نذیر مومن صاحب, ممتاز ڈیفنس اینڈ سیکیورٹی انالسٹ ہیں اور وہ انسٹیٹیوٹ آف پالیسی اسٹڈیز کے ساتھ وابستہ ہیں. رحیم اللہ سمندر کابل بیسڈ صحافی ہیں, تجزیہ کار ہیں, انہوں نے ہمیں جوائن کیا ہے. پہلے رحیم اللہ سے ہم ڈیولپمنٹ پہ انالیسز اور کمنٹس لے لیتے ہیں. رحیم اللہ صاحب, ایک افغان فارمر گورنر, اطلاع دی ہیں کہ بڑی اچھی شہرت وہ افغانستان کے اندر انجوائے کرتے ہیں, یقیناً کنسرن بھی ہوں گے ان کے اغوا کیے جانے پہ, اور وہ بھی اسلام آباد جیسے علاقے سے یا شہر سے. اب بازیابی ہوئی ہے تو اس پہ ایک فوری رد عمل کیا آ رہا ہے وہاں پہ اور ایک پرسیپشن کیا بن رہا ہے؟
آپ کو سامعین کو سلام پیش کرتا ہوں. پرسیپشن یہ ہے کہ افغان آفیشلز, افغان پبلک کافی خوش ہیں ان اقدامات سے جو پاکستانی سیکیورٹی ایجنسیز نے کی ہیں, اسپیشلی مردان اور سوابی کی پولیس نے بر وقت اقدام کیا ہے اور واحدی صاحب کو چھڑا لیا ہے. ان لوگوں سے اگر ہم اس کو کمپیئر کریں, مقایسہ کر لیں 2008 کا جو حادثہ تھا جہاں فراہی صاحب کو اختتاب کیا گیا تھا, اغوا کیا گیا تھا, تو اس کو اگر اس سے اس کو کمپیئر کریں تو یہ بہت جلد ایکشن لیا گیا اس مسئلے پہ وہاں پاکستان میں, اور بہت جلد مدد ملی. اس سے بہت فائدہ ہو سکتا ہے کانفیڈنس میں, بلڈنگ میں, یہ دونوں ممالک کی جو اعتماد کا مسئلہ ہے اس پہ, اور جو پیس ٹاکس ہو رہے ہیں اس پہ بھی اس کا اثر پڑ سکتا ہے. اور بظاہر یہ دکھاتے ہیں کہ دونوں ممالک دوستی کی طرف بڑھ رہے ہیں اور کوآپریشن کی طرف باقی مسائل پہ بھی.
جی شاید نذیر مومن صاحب, آپ کا انالیسز پہلے اگر ہم اس کو چلو اسی انٹرنیشنل اینگل سے دیکھ لیتے ہیں, دونوں ملکوں کے درمیان سیکیورٹی اداروں کی کارکردگی کے حوالے سے یا اس پس منظر میں کچھ زیادہ اتفاق نہیں رہتا بلکہ تحفظات رہتے ہیں, دونوں طرف سے ایک دوسرے پہ انگلیاں اٹھائی جاتی ہیں. یہ جو سوابی پولیس کی بنیادی طور پہ یہ کاروائی ہے جس میں ایک ہائی پروفائل جو کڈنیپ تھے, اغوا شدہ شخصیت تھیں افغانستان کی, ان کی بازیابی ہوئی ہے, پاکستان کے لیے, افغانستان کے لیے, کابل اسلام آباد کے لیے اعتماد سازی میں یہ کتنا آپ کے خیال میں اس کا کنٹریبیوشن ہو سکتا ہے یا ایک اچھی پیش رفت ہے؟
سر صاحب, اصل میں اس کے جو ٹائمنگ ہے وہ زیادہ امپورٹنٹ ہے,
صحیح.
اور دوسرا اس کا جو مقام تھا جہاں سے اس کی اغوا ہوا تھا یا گمشدگی ہوئی تھی وہ اسلام آباد تھا جو کہ پاکستان کا کیپٹل ہے. اور تیسری بات یہ تھی کہ ابھی جو حالات دونوں کنٹریز کے درمیان, اسپیشلی جو افغان پیس پروسیس ہے اس کی طرف جو اقدامات بڑھے ہیں اور جو مارچ کے پہلے ہفتے میں مذاکرات ہونے ہیں, تو ان سب پر ان کے اثرات تھے. ایک تو پاکستان پر یہ انگلی, اور خصوصی طور پر ان کے سیکیورٹی ایجنسیز کے لیے ایک شفت تھی کہ اس کے کیپٹل سے ایک ایسے جو دو صوبوں کا گورنر رکھے اور وہ پاکستان میں آ چکا اور وہ اغوا ہو جائے. اور دوسری بات یہ تھی کہ میں نے آپ ہی کے پروگرام میں, مطلب کہ آپ کے
وائس آف
امریکہ کے پروگرام میں جب یہ واقع ہوا تھا تو بتا دیا تھا کہ یہ انشاءاللہ ہفتہ 10 دن یا 12 دن میں یہ ریکوری ہو.
تو یہ بھی بتا دیجیے گا کہ آپ کے اعتماد کی وجہ کیا تھی, آپ نے
اسٹیبلشمنٹ کے لیے ایک بہت بڑا چیلنج ہے.
صحیح, نہیں, آپ کے اعتماد کی وجہ کیا تھی؟
اعتماد سازی کے لیے ये बहुत बड़ा जरूरी आइटम है क्योंकि इससे दोनों मुल्कों के दरमियान तालुकात और दूसरी बात एक दूसरे पर एतबाद, और तीसरी बात ये है कि पाकिस्तान में और उधर दोनों मुल्कों के लोगों का आपस में आना जाने के लिए ये बहुत बड़ा जरूरी कदम होगा कि जल्द से जल्द बातचीत हो ताकि इसमें लोगों का एतमाद भी बहाल हो और हुकूमतों का। और आपको याद होगा कि हमारे सचिव को भी उन्होंने बुलाया था अपने फॉरन ऑफिस में और पाकिस्तान का इजहार किया था। तो मेरे ख्याल में कि जो दोनों मुल्कों के दरमियान जो एतमाद साजी की फजा बन रही है तो उसके लिए ये एक शब्द है। और ये बाकी बैन अलावा जो स्पेशली अमरीका और चाइना इसमें शामिल है और इसके अलावा और भी इस तरह लोग हैं जो कि गुम है या इधर या उधर, तो उनकी बाजियाबी के लिए भी मेरे ख्याल में ये खुशहाली बात हो सकती है।
लेकिन मैंने आपसे एक जिमन
जल्दी मुलाकात न होते थे और न इतनी जल्दी बाजियाबी होती थी और जो आने वाले मुजाकिरात है उसके लिए भी एक नेक शगुन समझा जाए, तो मेरे ख्याल में पॉजिटिव मोड पर ये एक अच्छी पेशकश
है। मैंने आपसे ज़िमनन सवाल किया था लेकिन गालबन आपको मेरी आवाज़ नहीं पहुंच पाई थी। आपने कहा कि आपने हमारे ही प्रोग्राम्स में ये उम्मीद जाहिर की थी कि हफ्ता दो हफ्ते में ये बाजियाबी हो जाएगी, तो मेरा सवाल ये था कि आपके इस एतमाद की वजह क्या थी, क्योंकि और भी बहुत सारे हाई प्रोफाइल अगवा के केसेज हैं जो अभी तक हल नहीं हुए हैं या जहाँ पर अभी तक बाजियाबी नहीं हुई है।
असद आप मुझे पता नहीं क्रेडिट देना चाहते हैं?
नहीं, मैं आपको क्रेडिट देना चाहता हूँ लेकिन मैं थोड़ा सा
कह रहा था अपने वसूख के अपने तजिया के
लिए था
क्योंकि इस्लामाबाद का बड़ा सेंसिटिव था, दूसरा सिक्योरिटी इदारों के फाइल पर उंगलियां उठ रही थी और तीसरी बैन अलावा सतह पर हमारी साख को भी और अगले जो बातचीत थी उसके लिए भी बजट जरूरी था। तो इस पर जितने भी सिक्योरिटी एजेंसी से टेंटिकल से या उनके जो भी जराए थे वो सब पर कार लाए गए और ये इससे पहले जरूरी था, तो मेरे ख्याल में ये चैलेंज था जो कि चैलेंज को एक्सेप्ट किया गया और उसके नतीजे आपके सामने हैं। इसलिए मैं इस सुख के साथ कह रहा था कि जितना मेरा इसके बाद बाजियाबी के लिए एक किस्म का वो रखता था, मैं एक किस्म का मतलब कि मेरा यकीन था कि होना चाहिए वरना फिर ये ताल्लुकात अच्छे नहीं होंगे और जो बैन अलावा लोग दुनिया में देख रही है उधर भी हमारी कोई अच्छी असर नहीं पड़ेगा।
सही,
तो इसलिए मैंने ये बात
नहीं बिल्कुल। और आपके इस सवाल का मतलब बिल्कुल आपकी एक्सपर्टीज को एक्नॉलेज भी करना था और यही वजह है कि हम बार बार आपको जहमत भी देते हैं अपने प्रोग्राम्स में, हम उसको ऑनर भी करते हैं, लेकिन मैंने सिर्फ इसलिए पूछा था कि क्या उसमें कोई लीड भी थी, कोई इन्फॉर्मेशन थी या टोटली आपका एनालिसिस था, ये था इस सवाल की वजह।
हमारे जो टेक्निकल स्किल्स हैं स्पेशली इस्लामाबाद में बहुत ज्यादा फाल है
ठीक,
और यहाँ से स्पेशली जो इस किस्म की कार्रवाई होती है तो उसके ट्रैक्स मिल जाते हैं, जबकि दूर के इलाकों के ट्रैक्स मिलना फिर मुश्किल हो जाता है।
बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया जी। अब ब्रिगेडियर सैयद नज़ीर मोमन साहब हमारे साथ मौजूद रहे, रहीमुल्लाह समंदर साहब काबुल से आपने हमें ज्वाइन किया, आपके भी हम शुक्र गुजार हैं। चंद सेकंड की एक ब्रेक, ब्रेक के बाद वापस आएंगे, क्रिकेट में बात करेंगे और मोहसिन हसन खान साहब वो हमारे साथ हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
प्रोग्राम जहरंग में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोग्राम के हिस्से में हम बात कर रहे हैं स्पोर्ट्स पे, क्रिकेट पे। पीएसएल वो अपने अख्तदाम को पहुंच चुकी, इस्लामाबाद यूनाइटेड वो उसकी चैंपियंस और अब पाकिस्तान की नेशनल टीम T20 के लिए शाहिद आफरीदी की क्यादत में T20 चैंपियनशिप में शरीक है जो बांग्लादेश में हो रही है और कल पाकिस्तान का भारत के साथ अहम मुकाबला होने जा रहा है, बहुत सारी उस बारे में तवक्कुआत हैं। हम ये भी जानना चाहेंगे कि पीएसएल कितनी कामयाब रही है, इसका क्या फ़ायदा होगा पाकिस्तान की T20 क्रिकेट को और जनरल पाकिस्तान के क्रिकेट को, और اس جو ایونٹ ہے ٹی ٹوینٹی چیمپئن شپ, اس میں پاکستان کے لیے امکانات کیا ہیں, اور ساتھ ساتھ یہ کہ جو اس کے بعد ٹی ٹوینٹی ورلڈ کپ ہے بھارت میں فوراً بعد اس کے شروع ہونے والا ہے, اس میں کیا چیزیں پاکستان کے لیے پلس یا مائنسز ہو سکتی ہیں. محسن حسن خان صاحب ہمارے ساتھ موجود ہیں, فارمر ٹیسٹ کرکٹر, فارمر چیف سلیکٹر, فارمر نیشنل کوچ پاکستان کی کرکٹ ٹیم کے. محسن صاحب بہت شکریہ اور خیر مقدم آپ کا.
بہت بہت شکریہ جی, تھینک یو آپ کو اور سارے لسنرز کو.
جیسے وعلیکم السلام. کوئکلی ہم چلتے جائیں گے, کچھ سوال بہت ہیں اور ہم نے آپ سے سات منٹ میں سات آٹھ سوالوں کے جواب لینے ہیں. پہلے اگر ہم بات کر لیں پی ایس ایل پہ, کتنا سکسیزفل یہ ایونٹ رہا پاکستان کی ٹی ٹوینٹی کرکٹ اور اوور آل پاکستان کی کرکٹ کے لیے, یہ کیا کنٹریبیوٹ کر سکتا ہے؟
دیکھیے پی ایس ایل کو تو میں نے اتنا فالو نہیں کیا اس لیے کہ پی ایس ایل فرسٹ آف آل میں سمجھتا ہوں پاکستان سپر لیگ پاکستان میں ہونا چاہیے تھی, پاکستان سے باہر بنا کر کے اس کا کوئی اتنا بڑا کریڈٹ نہیں جاتا. اور ہاں اگر خدا نہ خواستہ ہمارا کرکٹ بورڈ بینک کرپٹ ہوا ہوا ہوتا ہے یا کوئی فائنینشیل پرابلمس ہوتی تو مجھے سمجھ میں آتا کہ آپ کو زبردستی پاکستان سے باہر کرانا ہے. اور دوسری بات یہ کہ دیکھیے پاکستان کی عوام کو اور پاکستان کے گراؤنڈ انٹرنیشنل پلیئر کے بھوکے ہیں, یو اے ای کی عوام کو نہیں ہے. تو میں اچھی ہوئی ہے سب کچھ ٹھیک ٹھاک ہوا, لیکن میں بہت زیادہ مجھے خوشی ہوتی
اگر وہ پاکستان میں ہوتا. اب یہ ٹی ٹوینٹی چیمپئن شپ شروع ہو چکی ہے, پاکستان اس میں کل اپنا اہم میچ کھیلنے جا رہا ہے وہ بھی بھارت کے خلاف, اور ایسے بڑے ایونٹس میں بھارت کے خلاف پاکستان کی ٹیم کا, خواہ وہ ایک روزہ میچز ہوں یا ٹی ٹوینٹی, ریکارڈ زیادہ اچھا نہیں ہے. بھارت کی ٹیم فارم میں بھی بڑی زبردست ہے, آسٹریلیا میں جیت کے آئی ہے. کیا امکانات یا کیا چانسز ہیں؟ پاکستان کے پلیئرز بھی بڑے اسپرٹڈ ہوں گے, ایک دو لڑکے ایسے بھی ٹیم میں شامل کیے گئے ہیں جنہوں نے ایس پی ایس ایل میں اچھا پرفارم کیا تھا, بشمول محمد سمیع کے کراچی سے وہ ٹیم میں شامل ہوئے ہیں. کیا پراسپیکٹس دیکھتے ہیں اس میچ کے لیے اور اس ایونٹ کے لیے پاکستانی ٹیم کے؟
دیکھیے پاکستان اور انڈیا کے پچھلے میچ کا جو بھی ریکارڈ ہے اس کو تو بھول جانا چاہیے, بیکاز پاکستان کا نیا میچ بالکل ایک نیا ٹاپک ہوتا ہے. اور کل کا جو میچ ہے میں پرسنلی فیل کرتا ہوں کہ الحمدللہ ہماری ٹیم بہت ٹیلنٹڈ ہے, بہت اچھی ہے, لیکن دو تین چیزوں کا ہمیں بہت خیال رکھنا ہے. ایک تو ہماری پلیئنگ الیون, کہ ہم پراپر پلیئنگ الیون کھلائیں اکارڈنگ ٹو دی اپوزیشن کی جو اسٹرینتھ ہوتی ہے. نمبر ٹو آپ کا گیم پلان, بیکاز آپ 2020 میں بھی اتنی ٹیکنیکلٹیز آ گئی ہیں کہ آپ کا گیم پلان بہت ضروری ہے. اینڈ تھرڈ دا موسٹ امپورٹنٹ تھنگ اسٹریٹجی وائل بیٹنگ اینڈ بولنگ, کہ ہم کس اسٹریٹجی کے ساتھ ہم جاتے ہیں, بیکاز انڈیا کی ٹیم اچھی بیلنس ٹیم ہے. لیکن میں سمجھتا ہوں ہماری ٹیم ماشاء اللہ بہت ٹیلنٹڈ ہے, لیکن اس کو پراپرلی یوز کرنا ہے. اب دیکھیے کوئی آپ کے پاس لیٹس سے اچھا پلان ہو, اگر وہ امپلیمنٹ نہ ہو تو اس پلان کا کوئی فائدہ نہیں ہوتا.
صحیح. ایک جملہ میں اپنے لسنرز کے ساتھ شیئر کرنا چاہتا ہوں, یہ پی ایس ایل کے کچھ میچز میں نے دبئی میں دیکھے بھی, کچھ کرکٹر سے بھی ملاقات ہوئی بشمول پاکستانی کیپٹن اظہر علی کے, مصباح الحق کے, تو میں نے ایک جملہ ان سے کہا تھا, وہ میرا جو کمنٹس تھے وہ میرے محسن بھائی آپ سے سوال بھی ہوگا, میں نے اظہر سے یہ کہا تھا کہ الٹیمیٹلی یہ 20 اوورز ہوں یا 50, یہ کرکٹ ہے, گیند اور بیٹ کی یہ کھیل ہے, بلا وجہ آنکھیں بند کر کے کریز سے نکل آنا یا ہٹ کرنے کی کوشش کرنا وہ ضروری نہیں ہے. فیلڈرز اوپر ہوتے ہیں, اگر آپ کو ایک 10 شاٹس میں سے 4 بھی گیپ مل گئے تو آپ کو باؤنڈری مل جائے گی. آپ ٹنڈولکر آپ کا رول ماڈل ہو سکتا ہے, لیکن شاید اگر شاید آفریدی کی کرکٹ کو رول ماڈل بنایا جائے تو پھر سکسیس کے چانسز بہت محدود ہو جاتے ہیں, ریڈیوس ہو جاتے ہیں. آپ ٹی ٹوینٹی کو ایز کرکٹ کہاں ریٹ کرتے ہیں, اور واقعتاً کیا یہ بیٹ اور گیند کی کھیل آج بھی نہیں ہے, اس کو واقعتاً اسی طرح سے نہیں کھیلنا چاہیے یا بس اندھا دھند آپ کو بیٹ گھمانا ہے؟ آپ کے سامنے ابھی انڈین جو اوپنر ہیں شرما, ان کی ایگزامپل آپ کے سامنے موجود ہیں, بڑے آرام سے بڑے سکون سے کھیلتے ہیں اور بڑے اسکور کرتے ہیں ٹی ٹوینٹی میں بھی.
بالکل میں آپ سے بالکل اگری کرتا ہوں, آپ نے جو مثالیں دی ہیں وہ بہت صحیح دی ہیں. اور دیکھیے 2020 کرکٹ کو اگر آپ دیکھیں تو یہ 120 لیگل بالز ہیں, صرف لیگل بالز 120 ہیں, اس کے علاوہ وائڈ بھی مل جاتی ہیں, نو بالز بھی مل جاتی ہیں. تو ہاں بالکل آپ سے کہنا ہے یہاں پراپر, جیسے روہت شرما کی آپ نے ایگزامپل دی, میں مصباح کی, میں اگر میں اس وقت کوچ ہوتا تو آپ یقین کریں کہ میں مصباح کو ٹی ٹوینٹی میں رکھتا, بیکاز میں ایک ایسا اسٹیبلائز ایک ایسا ایٹ لیسٹ دو نہیں تو ایک بیٹس مین ایسا چاہیے ہوتا ہے کہ اگر آپ کی وکٹ جلدی گر جائیں تو آپ ایک ایسے کو بھیج سکیں جو اسٹڈی کرے سچویشن کو, وکٹ پہ اسٹے کرے. اور بالکل ایک سمپل سا فارمولا ہے, دیکھیے رنز آپ جب بنائیں گے جب آپ کریز پہ کھڑے ہوں گے, ڈریسنگ روم کے اندر رنز نہیں بنتے. اگر آپ زبردستی دو تین ہٹ مار کے آؤٹ ہو گیا, ہاں وہ ٹھیک ہے اگر آخر کے ایک یا دو اوور باقی رہ گیا ہے, لیکن ان بٹوین یا شروعات جو ہوتی ہیں, اب اس میں 2020 میں بھی وہ دن گئے کہ جب سے ریٹے مارنے والی بات ہوتی تھی, اس کو بڑا ٹیکنیکل کھیلنا پڑتا ہے. اور میں آپ کی بات سے بالکل ایگری کرتا ہوں, اور اسی طرح ہم کو کھیلنا پڑے گا. कि हमें बाकायदा 120 बॉल का गेम खेलना पड़ेगा, इसको सिर्फ 2020 कह के खत्म ना कर दें।
पाकिस्तान की बॉलिंग स्ट्रेंथ, तीन बॉलर लेफ्ट आर्म है, मोहम्मद समी चौथे हैं, आपके ख्याल में बॉलिंग कॉम्बिनेशन क्या होना चाहिए, तीन लेफ्ट आर्मर या दो लेफ्ट आर्मर प्लस राइट हैंडर मोहम्मद समी?
देखिए, कभी आपने ये भी देखा होगा राइट आर्म बॉलर्स भी चार चार खेल रहे होते हैं, तो अगर लेफ्ट आर्म खेलते हैं, अगर तीनों अच्छे हैं, हमारे तीनों लेफ्ट आर्म बॉलर्स बहुत अच्छे हैं माशाल्लाह, तो अगर खेलते भी हैं और अगर समी का इंडक्शन हाँ समझते हैं, पहली बात तो देखिए जी, अब जो प्लेइंग इलेवन होती है वो हमेशा सुबह की पिच देख के बनाई जाती है कि पिच डिमांड क्या कर रही है, कितने फास्ट बॉलर्स चाहिए, कितने स्पिनर्स चाहिए, लेकिन हमारा पेस अटैक, मैं समझता हूँ, मैं इसको एग्जैजरेट नहीं कर रहा बीइंग अ पाकिस्तानी, लेकिन आई फील कि पाकिस्तान दुनिया का बेहतरीन पेस अटैक है किसी भी फॉर्म में, तो उसको जो भी बेहतर समझते हैं वो उसको खिलाएंगे, लेकिन उसको अच्छी तरह यूटिलाइज करना, दैट इज द मोस्ट इम्पॉर्टेंट थिंग, कि किस बॉलर को किस जगह पे बॉलिंग, किस वक्त पे बॉलिंग करवानी है, किस बैट्समैन के खिलाफ।
लाइनअप पे नजर डालते हैं, हमारे पास 10 सेकंड है, लाइनअप पे नजर डालते हैं, तो एक ऐसा बैट्समैन जिसके पास मसल्स भी हों और जिसके पास मेंटल अप्रोच भी हो, विकेट पे ठहरने की सलाहियत भी हो, वो बैट्समैन नजर नहीं आता है, प्रॉपर क्रिकेटिंग शॉट खेलने वाला लेकिन पावरफुल हिटर, मैं शायद आफरीदी जैसे माइंडसेट की बात नहीं कह रहा।
मैं आपसे अग्री करता हूँ, देखिए इसीलिए मैंने आपसे कहा कि मिसबाह जैसा प्लेयर अगर मेरे पास होता तो मैं आज दिल से ड्रॉप नहीं करता, इसलिए मिसबाह ने
आपका बहुत शुक्रिया मोहसिन हसन खान साहब, आपने हमारे लिए वक्त निकाला, आप हमारे साथ मौजूद रहे, और सामीन इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने अख्तिताम को पहुंचता है, असद हसन को और हमारी प्रोडक्शन टीम को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।